नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले वसन्त पराजुलीको कथा संग्रह मुम्चोभित्रको कथाहरू वाचन गर्ने उद्देश्यका साथ आइपुगेको छु। गएको साता पनि मैले यसै संग्रहभित्रका कथाहरू वाचन गरेको थिएँ। गएको साता दुईवटा कथा वाचन गरे। शुरूमा शीर्ष कथा वाचन गरेको थिएँ भने गएको साताको दोस्रो चरणमा कुटी नम्बर 200 शीर्षकको कथा सुनाउँदा सुनाउँदै समय सकिएर मैले त्यो कथा अधुरो नै छोडेको थिएँ। आज त्यो कथालाई पूरा गर्छु पहिलो चरणमा, र दोस्रो चरणमा यसै संग्रह मुम्चोभित्रको अर्को कथा वाचन गर्छु। अहिले भने कुटी नम्बर 2 को अधुरै छोडिएको वाचन अब अगाडि सुरु गर्छु। एकपल्ट म फेरि ती अपरिचित महिला भेट्न देवघाटमा कालीगण्डकी अनि त्रिशुलीको संगममा पुगे। चिसोको पर्वाह नगरी झिसमिसेदेखि नै बेनीमा स्नान गर्न आउनेको संख्या बढ्दो थियो। ब्रह्मचर्य जीवन बिताइरहेका देवघाटका विभिन्न आश्रममा बस्ने मात्र नभई गृहस्थ जीवन बिताउनेहरूको आगमन पनि बाक्लै थियो। देवघाटमा स्नान गर्नेको घुइँचो दिनहुँ यस्तै हुने गर्छ। म संगममै थिएँ, उसु बाक्लो गरी लागिरहेको थियो। गलेश्वर आश्रमतर्फबाट झर्दै गरेका महिलाको गुनगुन आवाज सुनियो। आवाज आएतिर नै मेरा आँखा दौडिए। महिलाहरूको समूह बिस्तारै बेनीतिर आउँदै थियो। रामनामी उडेकी अघिल्लो दिन भेटिएकी ती महिला पनि त्यही समूहमा आउँदै गरेको मैले परेबाट देखेँ। उनलाई देखेपछि मनभित्र कता कता खुसीको तरङ्ग फैलियो। नजानिदो तरिकाले मुस्कुराए पनि। उनी नजिकै आइन्। उनको लवज र वेशभूषा अघिल्लो दिनभन्दा कति फरक थिएन। अनुहारको भावभङ्गी र शरीरको हावभाव पनि उस्तै। नजिकै गएर मैले अघिल्लो दिन जसरी नै नमस्ते भने, उनले पनि अघिल्लो दिन जसै गरी नमस्तेको संकेत गर्दै मुन्टो हल्लाइन्। मात्र उनलाई दुई हात जोडेर नमस्ते भन्न मन लागेन। सायद तोलाको बोली फर्काउनुभन्दा धार्नीको टाउको हल्लाएरै नमस्कार गर्न सजिलो लाग्यो। मैले यही अवसर अब नगुमाउने विचार साथ आफ्नो परिचय दिँदै भने, म करुण पत्रकार हुँ, के मैले तपाईँसँग केही कुरा गर्न सक्छु? उनी मौन रहिन्। मेरो प्रश्नमा उनले प्रतिक्रिया जनाएनन्। फेरि मैले सोधेँ, के तपाईँलाई मसँग कुराकानी गर्न गाह्रो छ? बल्ल उनले भनिन् बिस्तारै, हामी देवघाटमा आउनेको के नै कुरा हुन्छ र बोल्नु? यति भन्न पनि उनी केही बेर अल्मलिएकी थिइन्। हातमा रहेको अम्खोरा र फेर्न ल्याएका कपडा नदीको तीरमा राखिन्। आफूले लगाएका कपडा स्नानका लागि बिस्तारै खोल्दै ढुङ्गामाथि राख्दै गइन्। पेटिकोट माथि सारेर स्तन ढाकिन्। अघिल्लो दिनकै जसरी उनी अर्धनग्न भइन्। मलाई उनको नजिक जान असहज लाग्न थाल्यो। उनी स्नानका लागि नदीको तिरैतिर जाँदै गर्दा बिस्तारै भनिन्, तपाईँ जस्ता पत्रकारसँग बोल्नलाई हामीसँग केही विषय छैन, बेकारमा समय नखर्चनुहोस्। हामी पत्रकार आफ्ना अडियन्सका लागि नयाँ नयाँ समाचार पस्किँदैनौँ मात्र। समाचारले मानिसको मन छोओस् र समाजमा सकारात्मक सन्देश जाओस् भन्ने पनि चाहन्छौँ। त्यसैले यत्रो भरोसा लिएर आएको मानिस भेट्दा जति खुसी लागेको थियो, यो जवाफसँगै 81 खुसीको तराजु ओह्रालो लाग्यो। मन कता कता दुख्यो। फेरि अठोट गरे, उनीसँग कुराकानी जसरी पनि गर्छु गर्छु। उनी सरासर बेनीमा गइन् र स्नान गर्न थालिन्। हर हर गङ्गे आछु। स्नान सकेपछि बाहिर निस्कँदै गर्दा उनी एक्लै फतफताइरहेकी थिइन्। जाडो पनि कति हो। म फेरि प्वाक्क बोलेँ, यस्तो चिसोमा किन नुहाउनु परेको त? अहिले चाहिँ उनी अलि खुले चाहिँ भइन्। धर्म गर्न भनेर देवघाट आइयो, ननुहाएर के गर्ने त? शरीर शुद्धिका लागि पनि स्नान त गर्नै पर्यो। मसँग कुरा गरिरहँदा उनले भिजेका कपडा आफ्नो शरीरबाट उतारिसकेकी थिइन्। उनी कपडा फेर्दै भन्दै थिइन्, तपाईँलाई त मैले जानु भनेको थिएँ, अझै यहीँ पो हुनुहुँदो रहेछ। मलाई तपाईँसँग कुरा नगरी जानै मन लागेन, मैले भने। कपडा लगाउँदै उनले भनिन्, मैले भने नि मसँग गर्ने कुरा त्यस्तो केही छैन। यति भनेर उनी आफूले नुहाउँदा लगाएका कपडा धुन नदी किनारतर्फ गइन्। कपडा धोइन्, निचोरिन् अनि अम्खोरामा पानी भरेर फर्कने तर्खरमा लागिन्। मलाई आज उनीसँग जसरी पनि कुरा गर्नु थियो। म पनि 4 दशक उमेर पार गरिसकेको मान्छे, सम्भवतः हामी दुवैको उमेर उस्तै होला। उनी नदीबाट फर्कँदै गर्दा मैले भने, यति कुरा त भयो तर नाम सोध्न भुलेछु। तपाईँको नाम चाहिँ के नि? कहाँ बस्नुहुन्छ? यति त भन्न मिल्ला नि? बस्ने घर छैन, मन्दिरमा आश्रय लिएकी छु। हिँड्दा हिँड्दै उनले भनिन्, म उनको पछि पछि लागे। उनी अलि छिटो हिँड्दा म पनि छिटो हिँड्थे, ढिलो हिँड्दा ढिलै गति लिन्थे। उनी बोल्न नखोजे जस्तो गर्थिन्, म भने उनलाई बोलाउन खोजिरहेको थिएँ। गलेश्वर आश्रमको मूल ढोकासम्म आएपछि तल्तिर टिनले छाएको सानो घरतर्फ उनी लुसुक्क छिरिन्। म पनि पछि लागिरहेँ। त्यो उनी बस्ने कुटी रहेछ। गलेश्वर आश्रमले बनाइदिएका कुटी लहरे रहेछन् त्यहाँ। त्रिशुली नदीको आडमा रहेका ती कुटी असहाय एवं वृद्ध वृद्धहरू जीवनको उत्तरार्धमा आएर बसुन् भनेर आश्रमले बनाइदिएको हो। उनी 200 नम्बरको कुटीमा बस्दिरहेछन्। उनी सरासर आफ्नो कुटीभित्र पसेकी थिइन्। जल भरिएको अम्खरा पनि भित्रै लगिन्, अनि बाहिर आएर नुहाउँदा लगाएका कपडा सुकाउन लागिन्। म भने उभिएको उभिए भएँ। म उभिएको देखेर उनलाई अप्ठ्यारो लागेछ क्यार। कपडा सुकाएपछि पालीमा गुन्द्री बिछ्याउँदै भनिन्, बस्नुहोस् न, किन उभिरहनु भएको? उनले अरू थपिन्, अतिथि देव भव भन्ने हाम्रो मान्यता छ, तपाईँ मेरो घरमा पाहुना भएर आउनुभएको छ। अघिसम्म बोल्न गाह्रो मानिरहेकी उनी अलिक अलिक खुले जस्तो गरिन्। मैले पनि अलि भाव खोजे जसरी भने, तपाईँ नबोल्ने भए म यहाँ बस्नुको के अर्थ भयो र? के म बोलेकी छैन र? बोलिरहेकै त छु नि। मन्द मुस्कानसहित उनले घुमाउरो उत्तर दिइन्। मुस्कुराउँदा उनको अनुहार अर्धचन्द्रमा जस्तै खुलेको थियो। मलाई भने उनको त्यो अनुहारमा पूर्ण मुस्कान कसले भरिदेला भन्ने लाग्यो। बिस्तारै मैले जवाफ फर्काएँ, तपाईँको अनुहारले भन्छ तपाईँभित्र जीवनका धेरै पीडा लुकेका छन्। मेरा कुरा सुनेर उनी केही नबोली भित्र गइन्। केही बेरपछि बाहिर निस्कँदा उनका दुवै हातमा चियाका कप थिए। कालो चिया भन्दै एउटा मलाई दिइन् अनि अर्को आफै लिइन्। अनि म बसेको गुन्द्री नजिकै आएर थचक्क बसिन् र भनिन्, तपाईँ त साह्रै जिद्दी हुनुहुँदो रहेछ, ल भन्नुहोस् तपाईँलाई के चाहिएको, मैले के दिउँ, के भनौँ? म अन्तर्वार्ताको शैलीमा उनीबाट गुदी कुरा फुत्क्याउने ध्येयमा लागे। उनले पनि सहज उत्तर दिन थालिन्। मैले अलि भूमिका बाँधे प्रश्न गर्न थालेँ। कलकलाउँदो उमेरमा देवघाट आउनुभएको छ, मलाई तपाईँको जीवन पढ्न मन लाग्यो। मेरो काली लाग्दो जीवन सुनेर र त्यो लेखेर तपाईँलाई के फाइदा? फाइदा घाटाको कुरो होइन, यहाँ त लाउँ लाउँ खाउँ खाउँको उमेरमै तपाईँ जस्ता महिला किन घर गृहस्थी त्याग्न विवश छन् भन्ने जान्न मन लागेको छ मलाई। तपाईँले जानेर के फाइदा हुन्छ? तपाईँहरूको कथा पत्र पत्रिकामा लेख्न पाइयो भने कमसेकम अरूको लागि प्रेरणा बन्न सक्छन्। मेरो कुरा सुनेर उनी सुक्क सुक्क गर्न पो थालिन्। पछि त झन् भक्कानेरै रोइन्। उनका आँखाबाट साउनको झरीझरी आँसु बगिरहे। एउटी महिला विगत सम्झी धरधरी रोइरहेकी छिन्, अर्को उस्तै उमेरको पुरुष आडैमा दर्शक बनेको छ। मेरो मन पनि अमिलो बनेर आयो। बच्चा भएको भए काखमा राखेर कपाल छुमछुमाउँदै आँसु पुछिदिएर फकाइ फुलाइ गर्नुहुन्थ्यो, यहाँ त्यसो गर्न पनि मिलेन। म एकोरिएँ। मैले आफैलाई सम्हाल्दै भने, भइगयो, अब विगत सम्झेर जति आँसु बगाए पनि के फाइदा हुन्छ र? यसै गरी सान्त्वना दिनुबाहेक मसँग अरू विकल्प थिएन। केही बेरको रुवाई अनि सुक्क सुक्कपछि उनको मन थामिएछ कि कुन्नी। रुवाई मिश्रित आवाजमै बिस्तारै बोलिन्, के भन्ने के नभन्ने, खै आफ्नो पीडा कसलाई सुनाएर के हुन्छ? आँचु पुस्दै उनले विगतको गाँठो यसरी फुकाएन। चौध वर्षकै कलिलो उमेरमा बिहे बन्धनमा बाँधिँदा मनभित्रका अनगिन्ती रहर त्यसै बिलाए। वैवाहिक जीवन कसरी सफल बनाउने, श्रीमान र परिवारको माया कसरी लिने, यस्तै सोच्दा सोच्दै बित्थे दिन। बिहेपछि दैनिक घरको काम, साँझ सासूलाई तेल लगाई बिछोना पुग्दा रातको 10 बजेको हुन्थ्यो। श्रीमानको चाहना पूरा गर्नु नारी धर्म नै भयो। हरेक रात उनको इच्छा पूरा गर्थे पनि आफ्ना पनि चाहना कति हुन्थे, तर ती चाहना पूरा गर्न कहिल्यै सकिनँ, या भनौँ त्यसका लागि मैले समय छुट्याइनँ। नयाँ बुहारी भएकाले पनि होला, आफ्नो भन्दा श्रीमान र परिवारको इच्छा पूरा गराउनमै दिन बिताए। बिहे गरेको वर्ष दिनमै छोरो जन्मियो। परिवारमा सबै खुसी नै थिए। श्रीमान घर गृहस्थीमै व्यस्त, मैले पनि घरको काममा सहयोग गरिरहेकै हुन्थे। विदेश जाने युवाको लहर चलेको थियो गाउँमा। परिवारकै सल्लाहमा मेरो श्रीमान पनि वैदेशिक रोजगारीमा कतारतिर आनिए। फर्किँदा आफै गएको ऋण तिरेर कम्तीमा पनि ओत लाग्ने घर बनाउँछन् होला भन्ने थियो। पैसा लिएर आउलान् भन्ने आशा लिएर दुःख सुखका साथ छोरो हुर्काउँदै घर कुरेकी थिए। 4 वर्षपछि उनी फर्कँदा पैसा होइन, कान्छी श्रीमती र उसकी 1 वर्षकी छोरी लिएर आए। जे जस्तो भए पनि चित्त बुझाएकी थिए। 1 वर्ष घरमा सँगै बस्दा उनको व्यवहारमै परिवर्तन आउन थाल्यो। सधैँ जसो झगडा मारमुङ्री चल्न थाल्यो। अवस्था सहज बनाउन कति प्रयास गरे, तर नियत नै मलाई पन्छाउने बुझेपछि त्यस घरसँग मेरो अस्तित्व सकिएको महसुस गरे। असह्य भएपछि 5 वर्षको काखे छोरो च्यापेर म घरबाट निस्किएँ। भनिरहँदा उनका आँखा रसाएकी थिए। उनको दुःख सुनेर मेरा पनि आँखा ढिल्पलाए। उनले आफ्नो अतीत भनिरहेन्। श्रीमानको ज्यादती सहन नसकेर घरबाट त निस्किए, तर अब जाने कहाँ। माइतीमा पनि बाआमा परलोक भइसक्नु भएको थियो। दाजु भाउजूको खासै भरोसाको आश थिएन। अनि जे पर्ला टर्ला भनेर नारायणगढमा कोठा लिएर बस्ने निर्णय गरे। भाँडा नै माझेर पनि पेट पाल्छु भन्ने आँट थियो। भर्खर 20-22 वर्षको उमेरलाई त थियो। भर्खरकी महिला घरबाट निस्केर आएकी भनेपछि केटा मान्छेहरूको गिद्धे नजर बढी हुँदो रहेछ। बल्ल बल्ल एउटा अफिसमा काम पाएँ, तर म प्रति साहुको छोराको व्यवहार पनि त्यति पच्ने किसिमको रहेन। आफूलाई मन नै नपरेपछि जागिर छोडेँ। तर फेरि पढाइ थिएन, जाने ठाउँ थिएन। बिहान बेलुका अरूका घरमा काम गर्न थालेँ। त्यही कमाइले छोरा र आफू पालिन थाल्यौँ। बिस्तारै छोरा हुर्काँदै गयो, ऊ स्कुल पढ्ने भयो। मेरो सबै उही हो भनेर छोराकै आशामा थिएँ, तर उमेरसँगै जीवनका भोगाई पनि सिक्दै गएँ। अरूका श्रीमान श्रीमती सँगै हिँडेको देख्दा मलाई पनि आफ्ना श्रीमानसँग घुम्ने चाहना नहुने कुरा थिएन, तर त्यो मेरो कर्ममा थिएन। हुर्कँदो जीवनको यौवन श्रीमानकै काखमा पुग्न मलाई पनि मन थियो, त्यो पनि सम्भव भएन। म घरबाट निस्किएपछि श्रीमान फेरि कतार गएछन्। जसोतसो एउटा मोबाइल फोन किनेकी थिएँ, कहिलेकाहीँ फेसबुक पनि चलाउँथेँ। एक दिन फेसबुकमा उनको फ्रेन्ड रिक्वेस्ट आयो। सुरुमा त उनले दिएको पीडा सम्झेर वास्ता गरिन। केही दिनसम्म उसको फ्रेन्ड रिक्वेस्ट नस्वीकारेपछि म्यासेन्जरमा म्यासेज पठाए। त्यसमा विगतमा गरेको गल्तीबाट आफूलाई पछुतो भएको बताउँदै प्रायश्चितो मौका दिन आग्रह गरिएको थियो। म मेरा श्रीमान उनै त हुन् भनेर फेसबुकमा साथी भने। त्यसपछि उनको र मेरो नियमित कुरा हुन थाल्यो। जे भए पनि मेरो पहिलो माया तिमी हौ, उनी भन्थे। यो कुरा तपाईँले पहिले सोचेको भए दोस्रो बिहा गर्नुहुन्नथ्यो, प्रत्युत्तरमा मैले भने। जे भयो भयो, अब गल्ती हुँदैन, म तिमीलाई उत्तिकै माया गर्छु। मेरो लागि दुवैजना बराबर हौ। मेरो र छोराको पनि को छ र तपाईँ बाहेक। नेपाल आउनुहोस्, हामीलाई पनि आफ्नो सम्झेर माया गर्नुहोस्। श्रीमानले मायाको प्रतीक गुलाबको फूल सेन्ड गरे। मैले पनि प्रेमकै प्रतीक पानको पात रिप्लाई गरेँ। यसरी नै फेसबुकमा हाम्रो माया साटासाट बढ्दै गयो। फेसबुकबाटै घन्टौँसम्म माया आदान प्रदान हुन थाले। मैले पनि आफ्नै श्रीमान त हुन् भनेर धेरै विश्वास गर्न थालेँ। बिस्तारै उनले रातिमा मेरो म्यासेन्जरमा अश्लील चित्रहरू पठाउन थाले। मैले लजाएको सङ्केत दिन्थेँ। हाम्रा यस्तै व्यवहार हुँदै गए। हामी फेरि नजिकियौँ। सुसुप्त अवस्थामा मेरो रहेको मेरो शारीरिक चाहना पनि बढ्दै गयो। एक दिन श्रीमान स्वदेश फर्कने कुरा भयो। म धेरै खुसी भएँ। उनी आएपछि म भित्र दबिएका धेरै चाहना, रहर, आशा र भरोसाका भाव एकै पटक पोखिनेछन् भन्ने विश्वास थियो। त्यो एक दिनको म्यासेजले हाम्रो पुनर्मिलनलाई सम्भव तुल्याएकोमा म उत्साहित पनि थिएँ। म्यासेजमा उनले भनेका थिए, म नेपाल आउँदैछु। निर्धारित दिनमा उनी आउने खबरले म फुरुङ्ग हुने नै भएँ। मलाई लाग्यो धेरै लामो समयपछि मैले मेरो श्रीमानको माया पाउँदैछु। घरमा कान्छी श्रीमतीसँग टाढिएको कुरा समेत उनले मलाई बताएका थिए। एकपटक होइन, पटक पटक विश्वास दिलाएपछि मैले नजिकेकी हुँ। उनी सोझै म भएको ठाउँमै आउँछन् र मलाई अगाल्नेछन् भन्ने विश्वास थियो। यही विश्वासले सबै तिता कुरा भुल्दै गए। सबै चाहना एक्कासी फेसबुकमा देखिएको एउटा फोटोले चकनाचुर बनाइदियो। मलाई फेरि निराशामा बदलिदियो। एकपटक पुनः मुस्कुराउने मेरो चाहना अधुरो रह्यो। त्रिभुवन विमानस्थलमा ओर्ली लगत्तै कान्छी श्रीमती स्वागत गर्ने क्रममा चुम्बन गर्दै गरेको फोटो फेसबुकमा देखेपछि सबै सपना भत्ताभङ्ग भए। मलाई शङ्का लाग्यो, यति गर्नु थियो भने मसँगको नाटक किन गरेको। अझै पनि नेपाल आएका बेला मलाई भेट्न त आउँछन् होला, दुःख सुख कसरी बसेकी छ हेर्न आउँछन् होला भन्ने मनमा थियो। तर उनी आएनन्। कुनै खोजी खबर नभएपछि मैले म्यासेन्जरमा यता आउने होइन भनेर खबर छाडेँ। प्रत्युत्तरमा एक दुई दिनमा खबर आयो। एक दिन म कोठामा बसेर मोबाइल चलाइरहेकी थिएँ। मोबाइलमै घन्टी बज्यो। नचिन्नेको नम्बरबाट फोन आएको थियो। उताबाट सोधियो, शकुन्तला हो? मैले हो भने। उताबाट जवाफ आयो, म विवेक के, म पुलचोकमा छु, आऊ यतै भेटौँ। मैले किन पुलचोक आउने, कोठामै आउनु न, आफ्नो श्रीमान कोठामा आउनु के हुन्छ र भने। होइन, यतै आऊ, यतै भेटौँला, यतै होटेलतिर जाउँला नि। म अचम्ममा परेँ। लामो समयपछि भेट हुन लागेको श्रीमान श्रीमतीको भेट पनि होटेलमा। के हामी लुकेरै भेट्नुपर्ने? जहीँ जहीँ बाजा बजाएर चौकी पुजेर सिन्दुर हालेर ल्याइएकी श्रीमतीलाई भेट्न पनि भर्खर प्रेममा परेका प्रेमी प्रेमिका चाहिँ होटेलमा भेटौँ भन्छन्। मैले होटेलमा नआउने जनाएँ। पछि उताबाट ल त्यसो भए पछि भेटौँला भनेर मोबाइल काटियो। दुई दिनपछि थाहा भयो उनी त विदेश फर्किसकेछन्। एकातिर वर्षौंदेखि कुण्ठित चाहना पूरा हुने कुरा पनि अब टुङ्गियो। म भित्र पागलपन शुरू भयो। छिनमा रुने, छिनमा हाँस्ने गर्न थालेछु। मलाई मानसिक रोगको उपचार गर्न थालियो। उपचारले म ठिक हुँदै थिएँ। म भित्रको शारीरिक चाहना भने मरिसकेको थिएन। यसबीचमा स्वरूपसँग मेरो सम्पर्क भयो। ऊ चञ्चली स्वभावको थियो। उसले मेरो मन बहलाउन धेरै सहयोग गर्यो। उसले म भित्र गुम्सिएका चाहनालाई गलत तरिकाले प्रयोग गर्यो। धेरै झुटो आश्वासन दिएर मलाई विश्वास दिलाएर अस्मिता पनि लुट्यो र पछि विदेश जाने बहानामा अलग भयो। पीडामाथि पीडाको पहाड़ भने चाहिँ जीवनमा त्योभन्दा पनि चर्को अर्को पीडाको वज्रपात भयो। स्कूल गएको छोरो फर्किएर आएन। सोधीखोजी गर्दा स्कुलबाट छुट्टी भएपछि कोठामा जान भनेर हिँडेको त बुझियो, तर ऊ कहाँ गयो केही पत्तो लाग्न सकेन। प्रहरी कहाँ पुगे, बजारभरि खोजे, खोजी गर्न वरिपरिका ठाउँ कहीँ बाँकी रहेन, तर उसको पत्तो लागेन। उनका आँखामा आँसुको साउन भेल बगिरहेकै थियो, बोलीमा शोकशोक पनि निरन्तरै थियो। छोरो हराएको सुनाइरहँदा मन गाँठो परेको बोलीबाट बुझिन्थ्यो। टाउकोमा हात राख्दै खुइय गरेर लामो सुस्केर हालिन्। म निशब्द थिएँ। पछ्यौरीले आँसु पुछेर एकछिन रोकिन् अनि फेरि सुरु गरिन्। मेरो पुरानै मनोरोगको अवस्था बल्झिन थाल्यो। फेरि यी सबै भुल्न मैले भजन कीर्तन पाठ पूजाको सहारा लिन थालेँ अनि म यही आश्रम आइपुगेँ। विगत छ महिनादेखि आश्रमै छु। साँझ बिहान मठ मन्दिरमा पूजा कीर्तन गरेर समय बिताउँछु। हामी जस्ता उमेरमै बेसहारा बन्न पुगेका प्रति हेर्ने दृष्टिकोण समाजको जुनकनामा पुगे पनि फरक हुँदो रहेनछ। अझै पनि कतिपय पुरुषको गिद्धे दृष्टि पाउँछु, तर मलाई अहिले यसको कुनै परवाह छैन। उनका कुरा सुनेर मेरो पनि मन दुख्यो। म यहाँ पत्रकार मात्रै भन्दा पनि एउटा जिम्मेवारी पनि सम्झेर उनलाई सम्झाउँदै भने, हेर्नुहोस्, यो लाउनाउ खाउँ खाउँको उमेरमा आश्रममा बस्ने होइन। उनले प्रतिक्रिया जनाइन्। उसो भए विकल्प के त? मैले उनमा आत्मविश्वास जगाउन खोजेँ। नारी भोग्या मात्र होइन, सुख अर्थात् खुसीको प्रतीक, लक्ष्मी ज्ञानको प्रतीक सरस्वती पनि हुन्। त्यसैले अब तपाईँले ज्ञानसँगै खुसी लिएर जिउन सक्नुपर्छ, सिप सिकेर व्यवसाय गर्नुपर्छ। उनले आफ्नो अन्तर्य खोलिन्। सुखभोग गर्दै गर्दा शारीरिक आवश्यकता पनि चाहिन्छ। कतिपय भोक यस्ता हुन्छन् जुन भन्न सकिँदैन, तर त्यसैभित्र चरम खुसी लुकेको हुन्छ। त्यो अब मैले कसरी लिन सक्छु? म उनलाई नारी शक्ति चिनाउन चाहन्थेँ। नारी उग्रचण्डी पनि हुन्। आवश्यक परे दानवरूपी मानवको अन्त्यका लागि पनि उग्रचण्डी बन्न तयार हुनुपर्छ। तपाईँले अब कुनै पनि पेसा व्यवसाय अप्नाएर उनीहरूभन्दा बढी खुसी हुन सक्नुभयो भने उनीहरू आफै पीडामा जलेर खरानी हुनेछन्। मेरो सुझाव थियो। मेरो कुराले उनी अलि सम्झिए चाहिँ गरिन्। उनलाई मैले नै हिंसामा परेका महिलाहरू संगठित हुनुपर्ने सुझाव दिए। उच्च मनोबलका साथ सिपमूलक तालिम सिकेर स्वावलम्बी बन्न समेत सुझाए। यसका लागि आफ्नो तर्फबाट पनि सहयोग हुने आश्वासन दिए। जीवन संघर्षको यात्रामा आशाका किरणले मुहारमा केही उज्यालोपन देखियो। उनको जीवनको रहस्यले मेरो खुल्दुली त मेटियो नै। अझै त्योभन्दा धेरै समस्यामा परेका यस्ता महिलालाई पुनस्थापनाका लागि आफ्नो भूमिकाप्रति पनि सजग हुने प्रेरणा समेत मलाई मिलेको अनुभूति भयो। तर विदा हुँदै गर्दा मन गरौँ भएर आयो। अलि माथि आएपछि फर्केर हेरेँ, उनी पनि मैतिर हेर्दै रहेछन्। मेरो हेराइ थाहा पाउने बित्तिकै उनी थचक्क भुइँमा बसिन्। ममा उनीतिर हेरिरहने हिम्मत रहेन। हतार हतार पाइला लम्काउन खोजे, तर पाइलामा एक मनको सिक्री बाँधे जस्तै लाग्यो, तिर्खा लागे जस्तो भयो। नारायणीतिर आँखा लम्काएँ। अथाह जलप्रवाह थियो। प्यासले मेरो मुख च्याप्प सुकिरहेकै थियो। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथा बसन्त पराजुलीको कथा संग्रह मोम्चोभित्र संग्रहित कथा कुटी नम्बर 200 वाचन हो। यसको अघिल्लो अंश मैले गएको साताको श्रुति सम्वेगमा वाचन गरेको थिएँ र आज पछिल्लो अंश वाचन गरेर पूरा गरे। अब केही बेरमा यसै संग्रहभित्रको अर्को कथा लिएर आउँछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज बसन्त पुराजुलीको कथा संग्रह मोम्चोभित्रका कथाहरू सुनिरहेका छौं। अब यसै कथा संग्रहभित्र रहेको एउटा कथा सुनाउँछु। शीर्षक छ जीजी भिसा। औँसीको चकमन्न रात, झ्याउकिरीको टिरिरी र भ्यागुताको ट्वार ट्वार सिबाए केही सुनिँदैन। चुप घोप्ट्याएको जस्तो अँध्यारो मात्र छ। आकाशमा देखिएका फाटफुट ताराको चमक भुइँमा पर्नै भ्याउँदैन। कोठाभित्रको डिब्रीको ज्योति कोठाकै पल्लो भित्तोसम्म पनि पुगेको छैन। मट्टी तेलका टिनको छानो अनि माटोले पर्खाल भएको तीन कोठे घर, घरसँगै पाली हालेर निकालिएको भान्सा कोठामा आगोभन्दा धुवा बाक्लो छ। छानाका टिनले अघिल्लै वर्षबाट बर्खाको पानी थेग्न नसक्ने संकेत गरेका हुन्। यसपालिको पहिलो झरीले भान्साकै आगोलाई शत्रु बनायो। आगो र पानीको मेल कहिले नहुने, बुबा घर बनाउनु पर्ने बताउनुहुन्छ। तर मन भएर मात्र के हुनु, यसपालि पनि टालटुल गर्नुको विकल्प छैन। दुःख र अभावबीच एउटा खुसीको आभा देखिएको छ। बिछौनामा पल्टिएर मोबाइल फेसबुक चलाउँदै म त्यही खुसी साट्न आतुर छु। खुसीको सीमा छैन, नहुनु पनि किन। जीवनकै सबैभन्दा ठूलो चाहना पूरा हुन लाग्दैछ मेरो। धेरै नेपालीको सपनाको देश अमेरिका जाने बाटो खोलेको छ। न्युयोर्कको कोर्नेल युनिभर्सिटीमा इन्जिनियरिङ पढ्न स्टुडेन्ट भिसामा जाने पक्का भएको समाचारले मन तङ्क छ। म मात्र होइन, घरमा सबैको खुसीको सीमा छैन। आमा बुबाको चाहना हुर्के बढेकी छोरी एक्लै विदेश नजाओस् भन्ने थियो। छोरा भने पनि छोरी भने पनि हाम्रो सन्तान त एक्लै होस्। त जन्मेपछि हामीले दोस्रो सन्तानको चाहना गरेनौँ। बुढेसकालको सहारा तैँ होस्, तँलाई विदेश नजा भनेको होइन, तर अब एक्लै नजा भन्न खोजेका हौ। बुबाले सम्झाउँदै भनेका कुरा गत लाग्दा छन्। बुबालाई मैले त्यही बेला भनेकी थिएँ, जहाँ भए पनि म पढिसकेपछि तपाईँहरूकै साथमा हुनेछु। छोरी चेली अर्कालाई बुझाउनै पर्ने भएकाले उमेरमै बिहे गरिदिन पाए हुन्थ्यो भन्ने उहाँहरूको चाहना हो। तर मेरो जिद्दीका अगाडि उहाँहरूको केही जोर चलेन। चरम आर्थिक अभाव थियो। अङ्कलहरूको परिवार भरतपुर बसाइ सरेपछि हामीलाई पनि त्यति जानुपर्ने दबाव थियो, तर अहिलेकै अवस्थामा सम्भव थिएन। हेर्नुहोस्, हामी पनि माडीबाट भरतपुर सर्नुपर्छ। मैले दुई चार वर्ष अमेरिका बसेर कमाएँ भने भरतपुरमा घडेरी किनेर बस्न सकिहालिन्छ नि। मैले बुबा आमालाई सम्झाएकी थिएँ। खासमा अमेरिकाको बाटो घरबाटै फराकिलो बनाउनु थियो। बुबालाई मेरो कुरामा विश्वास थिएन। म अमेरिका गएर यी सब काम गर्छु भन्ने मान्नुहुन्नथ्यो, किनकि म उहाँको नजरमा अझै पनि सानै थिएँ। छोरी भएर मात्र मलाई सानै देख्नु भएको होला, तर आज नारी नै राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीश भएको देशमा जन्मिएकी छोरी हुँ म। मैले पनि बुबालाई जवाब फर्काउँदै भनेकी थिएँ, भ्रिकुटीले चीन गएर नेपाललाई चिनाएको इतिहास तपाईँले नै सुनाउनु भएको होइन? गाउँको प्राथमिक विद्यालयमा पढाउनुहुन्छ बुबा, रामेश्वर सर भनेर सबैले सम्मान गर्छन्। तर सम्मानले मात्र नपुग्दो रहेछ, उहाँको तलबले हाम्रो परिवारको खर्च धान्न धौधौ छ। मेरो पढाइको खर्च त अलग्गै थियो। खाटमा पल्टिएर बुबासँगका विगतका गफ सम्झिँदै फेसबुक म्यासेन्जरमा साथीहरूले पठाएका बधाई सन्देशमा धन्यवादको जवाफ लेख्दै थिएँ म। घर बाहिर कुकुर बेसरी भुक्न थाले। बाहिर स्वार स्वार र सुरसुरको आवाज पनि आयो। आज पनि के आयो फेरि? बुबा टर्च लाइट बालेर घर बाहिर निस्कनु भयो। एकैछिनमा फेरि कराउँदै भन्नुभयो, आज पनि हात्ती आएछ, यो डामनाले कहिले नछाड्ने भयो, जहिले दुःख दिन्छ। बुबा रिसाउँदै भाटा खोज्न थाल्नुभयो। अजङ्गको मत्ता म सुत्ने खाट पछाडिको धनचार फोरेर दमादम धान खाँदै थियो। बुबा चिच्चाएपछि छिमेकी जम्मा भए, राखो लगाएर हात्ती लखेट्यौं। निकुञ्ज छेवैको बस्ती भएकाले कहिलेकाहीँ वन्यजन्तु गाउँ पसेर दुःख दिन्छन्। गत वर्ष ध्रुवे हात्तीले छिमेकमै चारजनाको ज्यानै समेत लियो। गैंडा, बाघ, भालु जस्ता जनावरको आक्रमणबाट ज्यान गुमाउने र अपाङ्ग हुने त गाउँमा घरै पछि छन्। वन्यजन्तुले खेतीपाती खाइदिने, मासी दिने र घरमा भण्डार गरिराखेका अन्नपात पनि बाँकी नराख्ने अवस्था छ माडीमा। माडीवासीलाई यो दुःख अत्यास लाग्दो हुन थालेको छ। त्यही भएर नै बुबाको पहिलो चाहना सक्दो छिटो यो गाउँ छाड्न पाए हुने भन्ने छ। अमेरिका गएपछिको कमाइले परिवारको त्यही चाहना पूरा गराउँछु भन्ने विश्वास दिलाएको छु। गाउँलेको खैला बेलापछि हात्ती जंगल फर्कियो। म फेरि खाटमै पल्टिएर सोच्न लागे, अबको एक सातामा म अमेरिका गइहाल्छु। अमेरिका मेरो सपनाको देश। चिनेका साथीभाइ र इष्टमित्रले अमेरिकाबाटै हाँस्दै घुमेका फोटा फेसबुकमा पोस्ट गरेको देख्दा मेरो मन उडेर उहीँ पुगिसकेको हुन्छ। पढ्ने अनि कमाउने मात्रै दुई उद्देश्य हुन् मेरा, उतै बस्ने भने पटक्कै मन छैन। आमा बुबाप्रतिको दायित्व पनि मैले भुलेकी छैन। अमेरिका जाने दिन पनि आयो। कतारमा 8 घण्टाको ट्रान्जिट थियो। आमाले गुन्द्रुक, सिन्की, तामाको अचार सबै झोलामा राखिदिनु भयो। यी मलाई धेरै मनपर्ने परिकार। सयपत्रीको माला र रातो टिका लगाएर हिँड्ने बेला मलाई सम्झाउँदै बुबाले भन्नुभयो, हेर नानी, नबुझ्ने छैनस्, जहाँ गए पनि जस्तो सुकै परिस्थितिमा पनि आफ्नो धर्म संस्कार नछाड्नु। आ बुबा पनि म नबुझ्ने छु र भने, मैले जवाफ दिएँ। आमाले पनि दही खुवाउँदै गहभरि आँसु बनाएर भन्नुभयो, हेर नानी, विदेशमा जस्ता मान्छे नै होलान्, खराब मान्छेबाट बच्नु, बेला बेलामा फोन गरिराख्नु। हुन्छ आमा, गरिहाल्छु नि, बुबासँग मोबाइल हुन्छ, त्यसैबाट पनि फेसबुक म्यासेन्जरमा कुरा गरौँला नि। आमासँग अँगालो हाल्दै मैले भने, म भावुक भएछु, सुक्क सुक्क गरेँ। छिमेकी भाइले जिस्काउँदै भन्यो, हेर दिदी पनि रोए कि, अमेरिका जाने मान्छे पनि रुन्छन् त। मेरो भाइ बहिनी नभएपछि सानैदेखि यही छिमेकी भाइलाई नै आफ्नो भाइ मान्दै आएको छु। मैले दाहिने हातका औँलाले दुवै आँखाका आँसु पुछेँ। भाइलाई अँगालोमा लिएर झोलाबाट क्याडबरी झिकेर दिँदै बाहिरिएँ। उही दिन रातिको फ्लाइट भएकाले पनि मैले समय खेर नफाली छिटोभन्दा छिटो काठमाडौँ पुग्नु थियो। बसबाट म काठमाडौँ हिँडेँ। बसमा यात्रा गर्दै गर्दा आफू जन्मी हुर्की बढेको ठाउँ छाड्नु परेको साह्रै नरमाइलो लाग्यो। माडी छ नि त्यस्तै, चारैतिर निकुञ्जले घेरिएको प्राकृतिक छटाले भरिपूर्ण यो ठाउँ आफैमा प्राकृतिक मणि हो। निकुञ्ज कटेर जगतपुर पुग्दा मोबाइल बज्यो, राजीवले गरेछ। मैले राजीवलाई फोन गर्न भुसुक्कै बिर्सेँ कि ऊ मेरो बाल्यकालदेखिकै साथी, सँगै खेल्यौँ हुर्क्यौँ र पढ्यौँ, हरेक दुःख सुख साटासाट गर्ने दौतरी हामी। अमेरिका जाने बेलामा भने उसले एकपटक मैले उसलाई सम्झिन अमिलो मन गर्दै फोन उठाएँ, हेलो रमिता तिमी कता, राजीवले सोधिहाल्यो। राजीव तिमीसँग भेट नभएको दुई हप्ता भयो, म त आजै अमेरिका हिँडेको, हेर न तिमीलाई भन्नै पाएकी थिइनँ। अमेरिका रे, अहिले कता, ऊ छक्क पर्यो। काठमाडौँका लागि हिँडिसकेँ, गाडीमा छु, कुरा पनि राम्रो बुझिएको छैन, म पछि फोन गर्छु। हस् हस्, आखिर मेरो कुरा नटेरेर नै विदेश गई छाड्यो होइन? अँ त्यस्तै भयो, काठमाडौँ पुगेपछि तिमीलाई फोन गर्छु अनि गफ गरौँला। फोन काटियो। बसमा पशुपति शर्माको गीत मन्द स्वरमा बजिरहेको थियो। काम पाइएन डिग्री पास गरेर भैँसी पाले गाउँतिर झरेर। कहिलेकाहीँ विदेश जाने कुरा गर्दा राजीवले पनि यसरी नै सम्झाउँथ्यो। भन्थ्यो, नेपालमा सबै थोरै छ, किन जानु पर्यो अमेरिका अनि अस्ट्रेलिया अरूको दास बन्न। म भने उसलाई नेपालमा के छ र भनेर खेसी ट्युरी गर्थे। मनमा अनेक तर्कना उठे। अमेरिका गएपछि के गर्ने, कसरी गर्ने, सबै नौलो ठाउँ, कहाँ गए के हुने केही थाहा थिएन, चिन्ता लाग्यो। अनि अमेरिका पुगेपछि पूरा गर्छु भने देखेको सुन्दर सपना सम्झेर पीडा बिर्साउने कोसिस गरे। यात्राभरि मनमा यस्तै कुरा खेले। अपराह्न 4 बजे काठमाडौँ कलङ्की पुगियो। ट्याक्सी लिएर सोझे एयरपोर्ट आनिए। हातमा हरियो पासपोर्ट बोकेर देश छाड्नेको भिड बाक्लै थियो एयरपोर्टमा। सबैका आआफ्नै बाध्यता होलान् देश छाड्नुमा। लाग्यो यसरी नै युवा पुस्ता बाहिरिने हो भने देश केही वर्षमै युवाविहीन हुनेछ अनि नेपाल बुढापाका थन्काउने मात्र देश बन्छ। नजानु पनि किन, देशमा न रोजगारी छ न शिक्षाको गुणस्तर, हामी जस्तालाई त दैनिक जोहो गर्नै गाह्रो छ। सक्ने जापान अमेरिका अस्ट्रेलिया अनि बेलायत जान्छन्, नसक्ने हाड घोट्न खाली मुरुक आनिन्छन्। जाने बेलामा सबैको त्यही समस्या, ऋण तिरेर जाने कि सम्पत्ति वा कुनै जमिन बेचेर। म पनि माडीमा 5 कट्ठा जग्गा बन्दकी राखेर जान लागेकी थिएँ। अमेरिका आएको पनि 1 महिना भयो। नेपालमा दिन हुँदा यहाँ रात, यता दिन हुँदा नेपालमा रात। समयदेखि बोली लवज भाषा पोसाक सबै फरक अनि उल्टो लाग्ने, कसैको साथ पाउन मुस्किल। धन्न पुरानो चिन्जानकी एकजना दिदी भएका कारण न्युयोर्क नजिकै फ्ल्याट लिएर बस्न धेरै सजिलो भयो। अमेरिका पुगेको केही दिन उनीसँगै बसेपछि मैले आफ्नो फ्ल्याट लिएँ। कलेज जानेर फ्ल्याट फर्कने क्रम चलिरह्यो। म बस्ने र कलेजको दूरी गाडीमा 1 घन्टा जतिको थियो। दिन रात ट्रेन पनि छिनछिनमै पाइने। साताका 2 दिन बिदा, अरू दिन कलेजमा पढाएकै फुर्सद नहुने। नचिनेको ठाउँ, काम नपाइने, अझै विद्यार्थीलाई काम गर्न बेग्लै प्रतिबन्ध। बल्ल बल्ल 2 दिन लुकेर गर्ने कामले खाना र फ्ल्याटको भाडा तिर्नै हम्मे पर्थ्यो। कलेज शुल्कको त हिसाबै छैन। बिस्तारै तनाव बढ्दै गयो। घरमा साँझ बिहान कुरा हुँदा परिवारको अपेक्षाको चाङ दिन प्रतिदिन बढ्दै गएको झैँ लाग्छ। त अमेरिका चेस्कारे, फर्किँदा आइफोन त कसो नआउला र, मामाकी छोरीले एक साँझ भनी। आशा गर्ने सबैलाई मैले एउटै जवाफ दिएँ, भर्खर त आएकी छु, फर्कने बेलासम्म पर्खन, केही होला नि। राजीव पनि फेसबुक म्यासेन्जरमा रहेछ। ऊ म अमेरिका आएकोमा खुसी थिएन, म्यासेन्जरमै कल गरेँ। उठ्यो, हेलो रमिता भन, के गर्दैछौ? मैले सोधेँ। के गर्नु हामी नेपालमा हुनेले? त्यस्तो नभन, तिम्रो पढाइ कस्तो छ? राम्रै छ, मैले उसलाई ढाँटेँ। आफ्नो समस्या सुनाइन। अघिल्लो दिन मात्रै कलेजमा खिस्सा हाँसेर फेसबुकमा पोस्ट गरेको फोटोमा भेरी गुड भनेर उसले कमेन्ट गरेको थियो। मान्छेको जीवन अनिश्चित छ, गन्तव्य पनि अनिश्चित नै रहेछ। मेरो जीवन पनि म ताक्छु मुडो बन्चरो ताक्छु घुँडो जस्तै हुँदै गयो। अमेरिका आएको 6 महिना पुग्यो। समस्या टर्ला भन्यो, दिन प्रतिदिन जटिल बन्दै गयो। स्नातक नपढ्नेलाई कसैले सहजै काम दिँदो रहेनछ। कलेज शुल्क नेपालबाटै जम्मा गरेकी थिएँ, अहिलेसम्म त्यसैले धानेको थियो। तर अरू खर्च जुटाउन निकै गाह्रो भयो। कोठामा एक्लै मोबाइल खेलाएर बस्दै थिएँ। कलेजमा पढाउने प्रमोदले म्यासेन्जरमा हाई लेखे। प्रमोद नेपाली मूलका लेक्चरर हुन्, विराटनगर घर रहेछ। 5 वर्षदेखि अमेरिकामा एक्लै रहेछन्। इन्जिनियरिङमा मास्टर्स गर्न अमेरिका छिरेका, यति कलेज पढाएर बस्न थालेछन्। उनले मलाई कलेजमा पनि धेरै चासो राख्थे। बढी नै चासो राख्न थालेपछि म पनि अलि बढी घुलमिल हुन थालेकी थिएँ। मैले पनि हेलो फर्काएँ। उनले वेयर आर यू सोधे। मैले रुममा छु भने। क्यान यु गो फन पार्क? किन? मैले सोधेँ। बिकज टुडे इज होलिडे। मैले केही उत्तरै दिन सकिनँ। एक्लै कोठामा बस्दा दिक्क लागेका बेला आएको घुम्ने प्रस्ताव अस्वीकार गर्न पनि सकिनँ। फेरि सोचेँ, उनले किन घुम्न जाउँ भने, यसमा उनको के स्वार्थ होला? अर्को मनले भन्यो, अमेरिका जस्तो देशमा कोही मान्छे छन्, मलाई पनि घुम्न जाउँ भन्छन्। के गल्ती गरे त उनले? कलेज जान थालेदेखि नै उनीसँग चिन्जान भएको थियो। नेपाली भएका कारण धेरै नजिक भएँ होला। मैले पछिल्लो पटक उनलाई आफ्ना समस्या पनि बिस्तारै सेयर गर्न थालेकी थिएँ। उनीको सान्त्वना र आड भरोसामा थिए। अमेरिका जाने सबैलाई सुरुमा यस्तै हो भनेर सम्झाउँथे उनी पनि। तत्काल लेखे ओके जाने स्योर। एक घण्टापछि फ्ल्याटको घण्टी बज्यो। टोका खोलेर हेरेको प्रमोद आएका रहेछन्। उनले गाडी चलाए, म उनीसँगै अगाडिको सिटमा बसेँ। करिब एक घण्टाको यात्रापछि हामी न्युयोर्कमै रहेको सेन्टर पार्क पुग्यौँ। ठाउँ ठाउँमा पानीका फोरा, हरियालीयुक्त जंगल र त्यहाँ रहेका वन्यजन्तु, लोभलाग्दा चराचुरुङ्गी, केही जोडी डुङ्गा सैर गर्दै रमाइलो गरिरहेका, केही अङ्कमाल गर्दै चुम्बन चाटासाट गरिरहेका, हामी पूर्वीय संस्कृतिमा हुर्किएकालाई यो देख्दा अशोभनीय लाग्ने रहेछ। मनोरञ्जनात्मक खेल खेल्दै रमाइलो गर्ने उत्तिकै थिए। पार्कमा बालबालिकादेखि वृद्ध वृद्धसम्म रमाइरहेका थिए। पार्क घुम्दै गर्दा प्रमोदले भने, यो मध्य सहरमा रहेको अमेरिकाकै ठूलो पार्क हो, यहाँ हजारौं स्वदेशी विदेशी पर्यटक नियमित घुम्न आउँछन्, हरियाली निकै छ, नेपालमा पनि यस्ता वन जंगल धेरै छन्। यसरी नै विकास गर्ने उनी कति विदेशी घुम्न जान्थे होला है। तिम्रो चितवनकै सौरा वन र वन्यजन्तु अवलोकनका लागि विश्व प्रख्यात छ त, उनले भने। तपाईँ सौराको कुरा गर्नुहुन्छ, हामी बाघ गैंडा हात्तीसँग दिनदिनै सिङ्गौरी खेलेर हुर्केका चेली हौ, तर यो पार्क प्राकृतिक होइन, मानव निर्मित हो। यस्तै छलफल हाम्रो भइरह्यो। ठट्टा अनि रमाइलो गफ गर्दै हामी दिनभर पार्क घुम्यौं, डुङ्गा सैर पनि गर्यौं। मैले ओठ चुच्चो पारेर पार्कभित्रै सेल्फी खिचेँ। प्रमोदले पनि मेरो मोबाइल मागेर एक दुई स्न्याप फोटो हानिदिए। घुमेर पार्कभित्रै खाजा खाएपछि हामी बाहिरियौं। दिनभरको घुमघामले तनाव त केही बेरलाई कम भयो, तर बेलुका कोठामा के खाने भन्ने चिन्ता सधैँ थियो। प्रमोदले मलाई कोठामा छाड्दै गर्दा के सोचेछन् कुन्नी, $500 हातमा थमाउँदै भने, ल्याउ यो राख खर्च गर्नुहुन्छ। मैले सुरुमा त्यो पैसा लिन मानिन, पछि उनले करै गरेपछि राखेँ। साँझ कोठामा फेसबुक पार्क घुमेका केही फोटा पोस्ट गरे। आफन्त त साथीहरूले ती फोटामा निकै प्रशंसा गर्दै कमेन्ट गरे, तर ती आफन्त साथीभाइलाई के थाहा अमेरिकामा हरेक कुरा कस्मेटिक छ भन्ने, देखाउने एउटा वास्तविकता अर्कै भन्ने कुरा बुझ्ने थोरै छन्। प्रमोदसँगको सम्बन्ध यसरी नै झाँगिँदै जान थाल्यो। उनले पनि मेरा समस्यामा साथ दिँदै जान थाले। सुख दुःखमा साथ दिन थालेपछि मैले उनलाई खास मान्न थालेँ। उनीसँगको निकटतामा आफूलाई सुरक्षित पाउन थालेँ। उनी नहुँदा पनि कहीँ कतै सँगै भएको महसुस गर्न थाले। मेरो मनमा कति छिटै उनी पसेछन्। 3 महिनापछि उनले मलाई फेरि समुद्र घुम्न जाने प्रस्ताव गरे। म उनका हरेक प्रस्ताव स्वीकार्ने भइसकेकी थिएँ। एटलान्टिक महासागर, न्युयोर्कबाट प्रमोदले त्यस्तै 3 घण्टा लगाएर गाडीको यात्रामा पुर्याएका थिए। त्यो सिटी जुवा खेल्नका लागि विश्वविख्यात छ। कि खेल्ने हो हामी पनि, प्रमोदले जिस्काए मलाई। नचाहिँदो गफ गर्न फेरि तपाईँ पनि, हामी दुवै हाँस्यौँ। त्यसो हो भने समुद्र जाने त। उनले हामी दुईका लागि एउटा मोटरबोट बुक गरे। मोटरबोटमा सवार भयौँ। आन्ध्र महासागरका नामले चिनिने यो समुद्र 10,65,00,000 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको औसत गराई 3,646 मिटर छ। सबैभन्दा गहिरो भाग चाहिँ पोटारीका ट्रेन्चमा पर्छ। छालमा बेसरी मोटरबोट हल्लिँदा मेरो साथ त गयो। मैले चिच्चाएर प्रमोदलाई अँगालो हाल्न पुगेँ। लाजसँगै अनुहार रातो पिरो भयो। प्रमोदले च्याप्प समाए, नडराउ केही हुँदैन भनेर एकछिन अँगालोमै च्यापे। त्यसभित्र केही डर थियो, त्यसभन्दा बढी प्रेम। जलयात्रा निकै रोमान्टिक बन्यो। लगभग 1 घण्टाको यात्रापछि हामी एउटा सानो टापुमा पुग्यौँ। टापु नजिकै किनारमा मोटरबोट रोकेर प्रमोद समुद्रमै हाम फाले अनि मलाई पनि सँगै ताने। छोच्छन्द सामुद्रिक प्राणी झैँ हामी केही क्षण पौडियौँ। पौडी खेल्ने किनारको बालुवामा घाम तापेर मजा लिनेको कमी थिएन त्यहाँ। मलाई कुनै कहिले हो आफै कुरा झिकेर प्रमोदसँग बोल्न मन लाग्यो। सधैँ चाहिँ मैले उनको भनाइ कुरिनँ। मैले उनको पहिलेको भनाइलाई नै समाउँदै प्रमोदलाई वार्तामा सहभागी गराउन खोजेँ। प्रमोद हेर्नु न, नेपालमा समुद्र पो छैन, कोशी, मेची, महाकाली, कर्णाली, नारायणी जस्ता ठूला नदी त छन् नि। नेपालमा यस्ता भिजन भएका नेता हुनु पर्यो नि, लोभी पापीको हातमा सत्ता छ, उनले भने। समुद्री किनारमा पौडी खेल्दा खेल्दै प्रमोदले 2 क्यान बियर लिएर आए। एउटा आफूले लिए अनि दोस्रो मलाई दिए। सुरुमा त मैले खान्न भने, तर सँगै आएपछि साथ दिनै पर्यो। दुवैले सँगै बसेर बियर पियौँ। उनले दोस्रो थपे, मैले सकिनँ। त्यो मेरो पहिलो अनुभव थियो। अलि झुम्म बनाए जस्तो भयो, अलि साहसी र स्वतन्त्र भए जस्तो पनि लाग्यो। लाज त्यसै हराएर गयो। सायद बियरको नसा चढिसकेको थियो ममा। मलाई पनि उनीसँग अलि नजिक हुन मन लागेर आयो। हामी एकअर्कामा धेरै नजिक भयौँ, एउटै अँगालोमा बेरियौँ। केही बेर समुद्रमा पौडी खेल्दै मनोरञ्जन लियौँ। मलाई त्यहाँको आनन्दको लुटाइ पुगेकै थिएन, तर समयले हामीलाई अत्याइरहेको थियो। हेर्दा हेर्दै घाम पश्चिमतर्फ लुकिसकेछ, अँध्यारोले टपक्क छोप्न आँटिसकेछ। प्रमोदले अब न्युयोर्क फर्कनुभन्दा यतै कतै बस्ने प्रस्ताव गरे। मेरो मन पनि सायद त्यही चाहिरहेको थियो। उनीदेखि पर रहन कठिन हुन थालिसकेको थियो। उनको प्रस्ताव नकार्नु केवल कृत्रिमता मात्र हुने थियो। मैले स्वाभाविक रूपमै सहमति जनाएँ। उनको अनुहार पनि प्रफुल्ल भयो। हामी सँगै बस्यौँ त्यो रात। प्रमोद मेरो सहारा, भरोसा अनि विश्वास बनिसकेका थिए। मानसिक रूपमा एक भइसकेका हामीमा कुनै कुरा नलुक्ने भइसकेको थियो। आखिर लुकाएर लुक्ने केही पनि थिएन। त्यो बेलासम्म लुकिरहेको मेरो कौमार्य उनका अघि खुल्यो। मेरो कौमार्यले पनि उनीलाई विश्वास गरेर त उनी सामु मन्दिरी भने। यस्तो लाग्न थाल्यो, उनी बिनाको समय के समय, उनी बिनाको खुसी के खुसी। सबै कुरामा सुखमा दुःखमा प्रमोद नै प्रमोद हुन थाले। म उनी बिना रहन नसक्ने भएपछि दुवैको सहमतिमा हामी लिभिङ टुगेदरमा रह्यौं। सँगै रहँदा म गर्भवती भएछु। बिना योजना अचानक आफूलाई यस्तो अवस्थामा पाउँदा म अचम्भित भएँ। सबैभन्दा पहिले यो कुरा मैले प्रमोदसँग सेयर गरेँ। कामबाट फर्किएपछि हतारमा सबै कुरा उनलाई भने। आशा थियो दुबईमा खुसीको सञ्चार हुन्छ, तर अवस्था त्यस्तो रहेन। उनले भने अनप्लान बेबी नराखेकै राम्रो। म उनको कुरामा सहमत भइनँ। आखिर एक नारी कसरी आफ्नो मातृत्वमाथि खेलवाड गर्न सक्छ? अन्ततः हामी बीच सहमत हुन सकिएन र हामी सँगै नबस्ने अवस्थामा पुग्यौं। आखिर हामी एकअर्काको पार्टनर न थियौं। म पनि उनलाई त्याग्ने तर आफ्नो भ्रूण हत्या नगर्ने निर्णयमा पुगे। अमेरिकाको ठाउँ कहाँ गएर गुहार माग्नु, उजुरी गर्न जाउँ आफै फन्दामा पर्ने, किनभने शिक्षक विद्यार्थी बीचको सम्बन्धलाई यहाँ गैर कानूनी मानिन्छ। जसलाई विश्वास गरेको उनैबाट घात पाएपछि आइपरेको परिस्थितिको सामना गर्नुको विकल्प थिएन। थाहा थियो अगाडिको बाटो सहज थिएन। एकातिर पढाइ रोकियो, दोस्रो भिसा सकियो, भिसा थप्न सजिलो थिएन, वकिल मार्फत प्रक्रिया गर्नुपर्थ्यो, खर्च धेरै लाग्ने, कहाँबाट गर्नु, मेरो चिन्जानको कोही थिएन, घरबाट खर्च मगाउन सम्भव थिएन, घरकाले पनि मेरै मुख ताकिरहेका थिए, ऋण बढेर तीन गुणा पुगेको थियो, कुन मुखले घर फर्किनु, अविवाहित छोरी सन्तान दिएर समाजले के भन्ला। आखिर जे जसरी भए पनि भिसा थप्नुको विकल्प थिएन। खर्चको जो जसरी पनि गर्नुपर्ने थियो। अठाट गरे छोरीलाई कुनै अभाव हुन दिन्न, जसरी बुबाले मेरा लागि गर्नुहुन्छ। यस्तै सोचमा पर्दै गर्दा फोनको घन्टी बजे। जसँग भए घरबाट छिमेकी भाइको रहेछ। उठाएँ, उसको अलि आत्तिएको आवाजले मलाई झन अस्थिर बनायो। के भयो भाइ भन त? उसले आत्तिँदै भन्यो, निकुञ्जबाट आएको गैंडाले ऊ बीचमै रोकियो। म झन आत्तिएँ। अँ भन के भयो? उसले अगाडि भन्यो, खेतमा काम गर्दा गर्दै बुबालाई गैंडाले हानेर गम्भीर घाइते बनाएको छ। अनि उहाँ अहिले कहाँ हुनुहुन्छ त? अहिले भरतपुर अस्पतालमा। माडी स्वास्थ्य चौकीले भरतपुर नै लैजान भनेपछि यहाँ ल्याएका हौँ। कोभिडका कारण अस्पतालका सबै बेड भरिभराउ रहेछन्। बल्ल बल्ल इमर्जेन्सीमा एउटा बेड पाएर उपचार हुँदैछ। अवस्था कस्तो छ बाबु अहिले? चिन्ताजनक छ दिदी। बरु तपाईँ आउन मिल्ने भए छिटो आउनुभए हुन्थ्यो। उसको पछिल्लो भनाइले म अझ विवल भएँ। भाइले अगाडि थपे, बुबाले खालि तपाईँकै नाम मात्र लिनुहुन्छ, हामी सम्हाल्नै नसक्ने अवस्थामा छौँ दिदी। जवाफ फर्काउन सक्ने अवस्थामा थिएन। तैपनि भने बाबु तिमी त्यहाँ रेखदेख गर, म फेरि सम्पर्क गर्नेछु। म छटपट आएँ, आत्तिएँ। आफैलाई चिथोर्न मन लाग्यो, चिच्याउन र कराउन मन लाग्यो। एकछिन बेसरी चिच्याएर रोएँ। एकै पटकमा हाम फालेर बुबाको काखमा पुगौँ जस्तो लाग्यो। आफूले आफैलाई धिक्कारिएँ तर सम्हालिएँ। भोलिपल्ट भाइको फोन आयो। मैले जे नहोस् भनेर प्रार्थना गरेको थिएँ त्यही भएको खबर आयो। जीवनको सबैभन्दा कठिन, असह्य अनि अकल्पनीय समाचार मेरो कानले सुन्नु पर्यो। अस्पतालमै बुबाको निधन भएछ। म सुन्न मात्र सक्थेँ, आखिर गर्न केही सक्दिन थिएँ। तत्काल आमालाई फोन गरेँ तर भाइले नै उठायो। आमा बेहोस हुनुभएको खबर पाएँ। म आफैलाई बेहोस भएको पाएँ। म आफूलाई एक साहसी छोरी ठान्थेँ तर आज मैले संसारकै सबैभन्दा लाचर र कातर सन्तानका रूपमा आफूलाई पाएँ। आफूले आफैलाई धिक्कारेँ। बाँच्नुको कुनै अर्थ देखिनँ। आत्महत्या गर्न मन लाग्यो। एउटा छोरी भएर आफ्नै जन्मदाताप्रति किङ्कर्तव्य विमूढ भएर बाँच्नुभन्दा मर्नु नै बेस ठाने। अघिदेखि नै बेडमा आमाको खोजीमा रोइरहेकी छोरीको आवाज नै मलाई मलिन लागिरहेको थियो। एकछिनपछि उसलाई हेरेँ। उसका आँखाले मातृत्व खोज्दै थिए अनि अरू कसैका लागि नभए पनि यसैका लागि आफू बाँच्नुपर्ने ठाने। सोचेँ म बुबा आमाको केही बन्न सकिनँ तर छोरीका लागि जिउनै पर्छ। यसलाई आफ्नो खुट्टामा उभ्याउनु छ। मेरो जीवनमा बुबा हुनुहुन्थ्यो। उहाँले जीवन जिउने तरिका सिकाउनु भयो। आमाले माया र ममता दिनुभयो। छोरीका लागि भने बुबा अनि आमा दुवै मै हुँ। कता कता ममा जे जीविसा पलायो। छोरीले मलाई बाँच्ने आधार दिए। उठाएर निधारमा मै खाएँ अनि छातीमा जोडेर माया खनाएँ। यो जिजीविसा शीर्षकको कथा मैले वसन्त पराजुलीको कथा संग्रह मोम्चोबाट वाचन गरेको हुँ। वसन्त पराजुलीको मोम्चो कथा संग्रहमा रहेका दुईवटा कथाहरू कुटी नम्बर 200 र जिजीविसा आजको कार्यक्रममा वाचन गरे। यो सँगै आजलाई श्रुति सम्वेकको समय सकिन्छ। अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्री।